नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतद्वारा स्पष्ट। चालू आर्थिक वर्षको 11 महिनामा सरकारको आय 60% र व्यय 65% बराबर मात्रै देखिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क। राजस्व चुहावट नियन्त्रण, करको दायरामा विस्तार र आर्थिक गतिविधिलाई तीव्रता दिई आगामी आर्थिक वर्षको राजस्व लक्ष्य पूरा गर्ने अर्थ मन्त्रालयको तयारी र नेपालमा पहिलो पटक आजबाट राष्ट्रिय कफी सम्मेलन शुरू हुँदै लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताउनु भएको छ। बजेटमा उठेका प्रश्नको संसदमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर महतले कोदालो, बेल्चा, गैंती जस्ता फलामजन्य वस्तु तयार गर्न आवश्यक फलामको आयातमा 5% भन्सार महसुल लाग्ने तर सोबाट तयार हुने वस्तुमा 1% मात्र महसुल लाग्ने व्यवस्थाका कारण यस्ता सामान्य वस्तु उत्पादन गर्ने स्वदेशी उद्योग आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसकी धराशायी भएको देखिएको पनि उल्लेख गर्नुभयो। स्वदेशी उद्योगको प्रवर्धन र संरक्षणको लागि स्वदेशमै तयार हुने यस्ता सामान्य वस्तुमा लाग्ने भन्सार महसुल दर वृद्धि गरिएको अर्थमन्त्रीले प्रष्ट पार्नुभयो। बिहिबार अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थ मन्त्रालयमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायिक कृषक संघ र म नेपाली किसान लगायतका संघ संस्थाका प्रतिनिधिहरूसँग भएको भेटमा पनि अर्थमन्त्री डाक्टर महतले आगामी वर्षको बजेटमा आलू प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने रहेको स्पष्ट पार्नु भएको छ। अर्थमन्त्री डाक्टर महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, व्यवसायी र कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने पनि सरकारले तयारी गरेको जानकारी दिनुभयो। भेटका क्रममा प्रतिनिधिहरूले आन्तरिक उत्पादनको संरक्षणका लागि सरकारको कदम स्वागत योग्य भएको भन्दै यस क्षेत्रमा देखिएका अन्य समस्याहरूको समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको थियो।
चालू आर्थिक वर्ष 2079-80 को 11 महिनामा सरकारको आय 60% र व्यय 65% बराबर मात्रै देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार यो अवधिमा बजेट खर्च 11,76,06,57,00,000 बराबर रहेको छ, जुन चालू आर्थिक वर्षको शुरूआती विनियोजनको 65.56% रहेको छ। चालू आर्थिक वर्षमा सरकारले कुल 17,93,83,00,00,000 बराबरको बजेट ल्याएको थियो। त्यस्तै पूँजीगत शीर्षकमा 3,80,38,45,00,000,00,000 वार्षिक बजेट रहेकोमा जेठ मसान्तसम्ममा 40.24% अर्थात 1,53,08,42,00,000,00,000 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापन शीर्षकमा 2,30,21,77,00,00,000 वार्षिक बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्ममा शुरूआती विनियोजनको 63.24% अर्थात 1,45,58,71,00,000,00,000 बराबर खर्च भएको छ। यसरी सरकारको आयभन्दा व्यय धेरै हुँदा जेठ मसान्तसम्मको बजेट घाटा 2,95,67,00,00,000 बराबर छ।
सरकारले आगामी आर्थिक वर्ष 2080-81 बजेटमा राजस्वको लक्ष्य चालू आर्थिक वर्षको भन्दा झण्डै 4 खर्ब बढी निर्धारण गरेको छ। राजस्व चुहावट नियन्त्रण, करको दायरा विस्तार र आर्थिक गतिविधिलाई तीव्रता दिई राजस्वको लक्ष्य पूरा गरिने अर्थ मन्त्रालयले जनाएको छ। हामीले यिनै विषयमा अर्थ मन्त्रालयका राजस्व सचिव डाक्टर रामप्रसाद घिमिरेसँग कुराकानी गरेका छौं। प्रस्तुत छ कुराकानी।
आगामी आर्थिक वर्ष हामीले राजस्व जुन लक्ष्य राखेका छौँ त्यो अलिक महत्वाकांक्षी देखिन्छ, तर पनि के हो भने अब हामी राजस्वको दायरा चाहिँ कर्मशः बढाउँदै गएनौं भने हामी आगामी दिनहरूमा अप्ठ्यारो स्थितिमा पुग्छौँ भन्ने हिसाबले हामीले केही नयाँ यो करको दायरामा विस्तार गरेका छौँ, केही चाहिँ चुहाहरूलाई नियन्त्रण गर्ने नयाँ खालका प्रावधानहरू राखेका छौँ र केही पुराना समस्याहरूलाई चाहिँ समाधान पनि गर्ने र राजस्व पनि केही परिचालन बढाउने हिसाबले हामीले गएका छौँ। र खास गरी यो वर्ष चाहिँ आर्थिक शिथिलता जुन यो वर्ष छ त्यो आर्थिक शिथिलतालाई चाहिँ हटाएर आर्थिक क्रियाकलापहरूलाई चाहिँ भनौँ न वृद्धि गर्दै अर्थतन्त्रलाई चलायमान गराउन सक्यौँ भने मलाई लाग्छ आगामी दिनमा यो राजस्व जुन वृद्धिको हामीले टार्गेट राखेका छौँ त्यो चाहिँ पूरा हुन्छ। त्यसमाले आगामी आर्थिक वर्षको राजस्व कसरी पूरा हुन्छ त यो महत्वाकांक्षी भयो कि भएन भन्ने सन्दर्भमा पक्कै पनि अहिलेको भन्दा चाहिँ हामीले आगामी वर्षको लागि बढ़ाइराख्न गएका छौँ, किनभने हामीले आन्तरिक ऋण कुनै महँगो हुँदै गयो, आन्तरिक ऋणलाई चाहिँ धेरै बढाउन सक्ने अवस्था छैन, वैदेशी ऋण परिचालनमा पनि केही सीमाहरू छन् अब हामीले त्यो कारणले गर्दा पनि, तर राजस्वलाई चाहिँ वृद्धि गर्ने सन्दर्भमा करको दायरा विस्तार गर्दा हाम्रो जे जस्तो अहिले चाहिँ चुहावट छ चुहावटलाई नियन्त्रण गर्दा र विगतका समस्याहरूलाई समाधान गर्दाखेरि चाहिँ त्यो लक्ष्य हासिल हुन्छ भन्ने हाम्रो अपेक्षा छ।
राजस्वको दर भन्दा पनि दायरा विस्तार गर्ने जुन सरकारको लक्ष्य छ त्यो लक्ष्य प्राप्तिका लागि आर्थिक क्रियाकलापहरू पनि स्वाभाविक रूपले बढ्नुपर्ने देखिन्छ। यो आर्थिक क्रियाकलाप बढाउने सवालमा चाहिँ के गृह कार्य भइरहेको छ, के हुन सक्छ आगामी आर्थिक वर्षको लागि?
अब आर्थिक क्रियाकलाप बढाउनलाई एउटा सरकारी क्षेत्रको आर्थिक क्रियाकलाप बढाउने हो, अर्को निजी क्षेत्रलाई चाहिँ सहजीकरण गर्ने र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने दुईटा कुरा गर्ने हो। सरकारी क्षेत्रको आर्थिक क्रियाकलाप बढाउनलाई खास गरी पुँजी निर्माण गर्ने जुन खर्च छ त्यो खर्चलाई चाहिँ अहिलेकोमा भन्दा आगामी वर्षमा चाहिँ हामीले सुधार गर्नलाई समयबद्ध कार्योजना बनाएर अगाडि जाने भनेर हामीले स्पेसिफिकल्ली भनेको छ। त्यसमा जस्तो ठेकापट कहिलेसम्म लगाउने, खरिद योजना कहिलेसम्म गर्ने लगायतका विषयहरू चाहिँ हामीले समयबद्ध बनाएको छ। त्यसले पुँजीगत खर्च सुधार भयो भने अर्थतन्त्र चलायमान हुन्छ। निजी क्षेत्रलाई चाहिँ सहजीकरण गर्ने, थप सहजीकरण गर्ने, निजी क्षेत्रले व्यावसायिक वातावरण सुधार गरेर गर्ने विषय होला, निजी क्षेत्रको लगानीलाई चाहिँ प्रवर्धन गरेर होला, निजी क्षेत्रलाई दिने जुन चाहिँ औद्योगिक व्यवसाय सेवाहरू वान विन्डो सिस्टमबाट प्रवाह गरेर होला, त्यसले निजी क्षेत्रलाई चाहिँ इन्करेज गर्ने, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र सहजीकरण गर्ने र सरकारी क्षेत्रको जुन चाहिँ खर्च व्यवस्थापनमा सुधार ल्याउने र खर्च व्यवस्थापन सुधार ल्याउँदा बित्तिकै यो चाहिँ हाम्रो खर्चको दक्षता बढ्छ, इफिसियन्सी बढ्छ, त्यसले चाहिँ अर्थतन्त्र चलायमान बनाउनलाई मद्दत पुर्याउँछ भन्ने लाग्छ।
यति ठूलो महत्वाकांक्षी लक्ष्य प्राप्ति गर्नको लागि थप वैकल्पिक स्रोतहरू अथवा वैकल्पिक उपायहरू पनि के अवलम्बन गर्नुपर्ने हुन सक्छ?
एउटा त हामी करको दायरामा केही नयाँ करहरूको प्रस्ताव गरेका छौँ यो पटक, जुन चाहिँ विगतमा चाहिँ करको दायरामा थिएनन्। जस्तो वैदेशिक रोजगार शुल्कको विषय हो, हेर्दाखेरि एकदम सानो शुल्क 1% शुल्क हो, तर त्यो चाहिँ राम्रो गरी प्रभावकारी रूपमा चाहिँ लागू हुन सक्यो भने यसबाट केही राजस्व आउँछ। दोस्रो चाहिँ विगतमा महालेखा परीक्षकको विभागले बेरुजु लेखिरहेको कतिपय चाहिँ विगतमा लामो समयदेखि समस्याको रूपमा रहेको विषयलाई चाहिँ समाधान पनि गर्ने र राजस्व पनि परिचालन गर्ने हिसाबले हामीले केही स्किम ल्याएका छौँ। मलाई लाग्छ त्यो स्किमले पनि केही राजस्व बढ्छ। त्यसै गरी कतिपय नयाँ कुरा जस्तो मोबाइल उसमा चाहिँ धेरै चुहावट छ भन्ने आएको थियो, अहिले हामीले मोबाइललाई चाहिँ एउटा प्रणालीसँग आबद्ध गरेका छौँ। बाहिरबाट आउने मोबाइल चाहिँ भन्सार महसुल नतिर्किन ल्याउनेले पनि रजिस्टर गर्नु पर्यो र महसुल तिर्ने ल्याउनेले पनि रजिस्टर गर्नु पर्यो। त्यो एउटा दायरामा हाम्रो करको दायरामा आइसकेको छ, मलाई लाग्छ त्यसबाट पनि राजस्व परिचालन राम्रै हुन्छ। चुहावट नियन्त्रण गर्ने सन्दर्भमा पनि हामीले खास गरी बाहिरबाट आयात गर्ने वस्तुलाई चाहिँ त्यो कले आयातकर्ता को हो र कस्तो खालको वस्तु भने लेबलिङ गरेर मात्रै बजारमा पठाउने जुन व्यवस्था गरेका छौँ, मलाई लाग्छ त्यो प्रभावकारी रूपमा हुन सक्यो भने चुहावटमा पनि उल्लेख्य रूपमा चाहिँ सुधार हुने देखिन्छ। त्यसै गरी अन्तर निकाय समन्वय गरेर यो चुहावट नियन्त्रण गर्ने कुरालाई पनि हामीले अहिलेभन्दा अझ बढी प्रभावकारी बनाउने भनेका छौँ। हामीले केही नयाँ थालनी गर्ने प्रयास गरेका छौँ र केही विगतको चाहिँ समस्यालाई चाहिँ समाधान गर्ने प्रयास गरेका छौँ र केही चाहिँ प्रणालीगत सुधार गरेर, खास गरी यो फेरि यसको मतलब के होइन भने हामीले एकदमै धेरै कर थोपरेर राजस्व उठाउने, हाम्रो राजस्व नीतिको पहिलो उद्देश्य भनेकै के हो त भन्दा आर्थिक क्रियाकलापलाई विस्तार गर्ने हो, त्यसलाई चलायमान गर्ने हो, त्यो कुरा चाहिँ स्वतः राजस्व चाहिँ बढ्छ, राजस्व दायर बढ्छ भन्ने हिसाबले मलाई लाग्छ यी सबै कुरा सुधारको कुराहरू हामीले अगाडि बढाउन सक्यौँ भने मलाई लाग्छ अब राजस्वमा सुधार आज विगतमा 15-20% ग्रोथ सधैँ आइरहेको अवस्था हो। गत वर्ष हाम्रो कतिपय बाह्य क्षेत्रको परिस्थितिहरू अलिकति नकारात्मक भावनाले त्यसमा सुधार ल्याउनलाई हामीले केही आयात नियन्त्रणमुखी केही नीतिहरू गर्यौं, विभिन्न कारणहरूले गर्दा चाहिँ केही भनौँ कम भयो राजस्व, तर अब यो चाहिँ बढ्छ। त्यसै गरी
सचिवज्यू, यो विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने बजेटको नीतिले राजस्वमा कस्तो प्रभाव पार्न सक्छ?
यहाँले ठिकै भन्नुभयो, विद्युतीय सवारी साधनलाई हामीले चाहिँ प्रोत्साहन गर्ने निम्ति विगत केही वर्षदेखि नै हो, यो वर्ष चाहिँ हामीले खालि गरेका के हो भने विद्युतीय सवारी साधनलाई चाहिँ प्रोत्साहन गर्दा गर्दै पनि यसलाई चाहिँ अलिकति ऱ्यासनलाइज गर्ने, यसलाई अलिकति न्यायपूर्ण बनाउने भन्नेतिर हामी गयौँ र यसमा थप राजस्व परिचालन गर्ने गरी हामीले त्यसमा केही हेरफेर गरेका छौँ। जस्तो विद्युतीय सवारीमा लाग्ने जुन चाहिँ कर र महसुल छ त्यसको न्यूनतम सीमा र अधिकतम सीमामा हामीले केही परिवर्तन गरेका छैनौँ। हामीले खालि बढी आयात हुने जुन सवारी साधनहरू छन् तिनीहरू चाहिँ छुटको दायरामा बढी आए, त्यसले गर्दा राजस्व एकदमै कम भयो। जस्तो भनौँ न 100 किलोवाटसम्मको चाहिँ विद्युतीय सवारी साधनहरू 97% हारिमा तिनीहरू आएको देखियो, तिनीहरूले चाहिँ एकदम न्यून मात्रै कर तिर्ने एउटा थियो। अर्को के भने मान्छेहरूलाई के लाग्न सक्छ भने विद्युतीय सवारी साधन त यो सर्वसाधारणलाई लाग्ने सवारी साधनमा राज्यले चाहिँ कर बढायो भन्ने हुनसक्छ, त्यो यथार्थ होइन। विद्युतीय सवारी साधनको बजार मूल्य हेर्यो भने असाध्यै महँगो छ बाहिर हेर्यो भने। विद्युतीय सवारी साधन र त्यस्तै प्रकृतिको अरू पेट्रोलबाट चल्ने सवारी साधन हेर्नुभयो भने एकदमै महँगो महँगो छ, त्यो कारणले गर्दा पनि हामीले त्यसलाई चाहिँ ऱ्यासनलाइज गर्यौँ। त्यसले गर्दा चाहिँ के हुने भने महँगो हुँदा बित्तिकै विदेशी मुद्रा पनि बाहिर बढी जाने भयो, त्यो कारणले हामीले वित्तीय उसलाई चाहिँ प्रवर्धन गर्ने त हाम्रो नीति कायमै छ। जस्तो अहिले हामीले 10% बढी चलेका ट्याक्सीहरू छन्, ती ट्याक्सीहरू चाहिँ यदि वित्तीय साधनमा चाहिँ परिणत हुन चाह्यो भने तिनीहरूलाई चाहिँ 50% छुट हामीले दिने भनेर राख्यौँ। त्यो छ, कतिपय अरू छुट सुविधा दिने नीति पहिलाकै कायमै छ। तर पनि हामीले के गर्न खोजेको भने हामीले यसबाट ठूलो राजस्व गुमायौं, यो सामाजिक न्यायका हिसाबले पनि उपयुक्त होइन। किन भन्दा यो चाहिँ विद्युतीय सवारी साधन भनेको तपाईँले हेर्नुभयो भने बजारबाट उसमै चलाइरहेको हेर्नु भने एकदम अलि अरूभन्दा सोफिस्टिकेटेड खालको हो। बढी मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यमा हेर्नुभयो भने यो पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन जस्तै त्यही क्याटेगोरीको उसलाई चाहिँ विद्युतीयलाई धेरै महँगो छ। त्यस कारणले त्यो चाहिँ सर्वसाधारणले चढ्ने होइन। फेरि अर्कोतिर हामीले सर्वसाधारणले चढ्ने चाहिँ बसहरू छन्, बसमा त 1% छ, त्यो नै कायम गरेका छौँ। त्यस कारणले हामीले के गर्न खोजेको भने यो जुन चाहिँ विद्युतीय सवारी साधनलाई प्रवर्धन पनि गर्ने तर त्यसबाट जुन चाहिँ एउटा सामाजिक न्यायको हिसाबले त्यति उपयुक्त नदेखिने हिसाबले हामीले प्राप्त गर्ने राजस्व छ, त्यो राजस्व कम भइरहेको छ, त्यसलाई कम्तीमा केही न केही भए पनि त्यसलाई चाहिँ एउटा उसमा लैजाउँ, एउटा लेभलमा बढाउँ भन्ने हिसाबले हामीले त्यसलाई अगाडि बढायो।
अब अन्त्यमा कतिपय वस्तुमा भ्याट र अन्तशुल्क खारेज गरिए पनि कृषिजन्य उत्पादनमा पनि भ्याट लगाइएको छ, यो अलि अव्यवहारिक भएन र सचिवज्यू?
झट्ट हेरेर त्यस्तो लाग्छ, यो अलि अव्यवहारिक भयो कि भन्ने लाग्छ। तर पनि हामीले बुझ्नुपर्ने के हो भने कृषकलाई चाहिँ हामीले मूल्य अवृद्धि कर चाहिँ हामीले लिँदैनौँ। त्यसै गरी 50 लाख भन्दा कम कारोबार गर्ने पसल जुन छन् ती पसलहरूले पनि मूल्य अवृद्धि कर तिर्नु पर्दैन। पर्यो कसलाई चाहिँ पर्ने भयो, यदि हामीले चाहिँ कृषकहरूले उत्पादन गरेको विषय अथवा बाहिरबाट ल्याएको पैठारी गरेर ल्याएको चाहिँ डिपार्टमेन्टल स्टोरबाट हामीले गऱ्यौँ भने त्यहाँ डिपार्टमेन्टल स्टोरलाई लाग्छ 50 लाख भन्दा बढी चाहिँ भिएटीको दायरामा पर्छ, भिएटीको थ्रेसवर्डमा पर्छ, त्यो कारणले लाग्ने हो। त्यसले हामीले गर्न खोजेको के हो यसबाट भने हाम्रो चाहिँ एउटा के भने हामी जहिलेसुकै निरन्तर रूपमा जहिलेसुकै हामी एउटा कृषि प्रधान देशले सधैँभरि चाहिँ आयात गरेरै खाने हो त। हाम्रो त्यो विगतमा त त्यो हामीले त विगतमा निर्यात गरेर गरेका थियौँ, कतिपय धान्चा मल कम्पनीहरू थियो त्यसलाई निर्यात गरिरहेको थियौँ, जुन परनिर्भरता छन् यसलाई चाहिँ काहीँ न काहीँ यसलाई कम गर्दै लैजानुपर्छ र स्वदेशी चाहिँ किसानहरूलाई चाहिँ हाम्रो कृषक दाजुभाइहरूलाई प्रवर्धन गर्नुपर्छ, स्वदेशी उत्पादनलाई चाहिँ प्रवर्धन गर्नुपर्छ भन्ने हिसाबले हामीले यो चाहिँ ल्यायौँ। मलाई लाग्छ यसबाट स्वदेशी किसानहरू चाहिँ उत्साहित हुनुहुन्छ, सानसाना पसलहरू उहाँहरूलाई समस्या पर्दैन र त्यसमा पनि सीमित केही वस्तुहरूको च्यावालेर प्याजको विषयहरू बढी आएको छ। अब यस्तै विषयमा हामीले जस्तो लसुनमा विगतदेखि लगाएरै आएको छ त्यसले त्यो ठुलो ऊ चाहिँ केही पनि परेको छैन। त्यसले अहिले गर्न खोजेको के भने यो निरन्तर रूपमा यो आयात गर्ने उसलाई चाहिँ निरुत्साहित गर्ने र स्वदेशी उसलाई चाहिँ बढाउने हिसाबले हामीले गरायौँ। मलाई लाग्छ यसको दीर्घकालमा अलि झट्टै हेर्दाखेरि चाहिँ सर्वसाधारणमा उपभोक्तामा समस्या पर्छ भन्ने देखिन्छ, तर पनि यथार्थ के हो भने मूल्य अवृद्धि कर यस्तो कर जसको चाहिँ भार चाहिँ अरू करको भन्दा एकदम कम हुन्छ, एक ठाउँमा लगाइसकेपछि दोहोरो त्यो लाग्दैन र त्यसको चाहिँ जस्तो कुनै उद्योगहरूले लगाउनु भयो भने मूल्य अवृद्धि करको जुन लागेको लागत छ त्यो चाहिँ क्रेडिट चाहिँ लिन पाउनुहुन्छ। त्यो कारणले गर्दा पनि अरू करको जस्तो जति प्रतिशतले मूल्य अवृद्धि कर लाग्छ त्यति नै त्यसको ट्याक्स बर्डन चाहिँ हुँदैन, कम हुन्छ। त्यस कारणले अहिले चाहिँ हामीले जुन हिसाबले झट्टै हेर्दाखेरि कृषिजन्य वस्तुमा लगायौँ भने कृषिजन्य वस्तु केहीमा लगायौँ र केही चाहिँ जस्तो फ्रोजन माछामा लगायौँ, तर फ्रोजन भनेको के भने बाहिरबाटै त्यो चाहिँ विदेशबाट आयात गर्ने जुन माछाहरू छ लामो समयसम्म एकदमै लो टेम्परेचरमा राखेर त्यसलाई चाहिँ प्रिजर्भ गरेर ल्याएको जुन उयोहरू छ त्यसलाई चाहिँ हामीले लगाउनु खोजेको हो। फ्रेस अहिले चलि ऊ चाहिँ भनौँ नि ऊ चाहिँ गरिरहेको उसलाई सामान्य त्यसमा दुईटा कुरा हुन्छ कि चिस्याएको र त्यसलाई चाहिँ हिमीकृत भन्ने हुन्छ कि, चिस्याएकोलाई मात्रै चाहिँ लागेन सामान्य चिस्याएर गरेकोलाई, तर हिमीकृतलाई चाहिँ लाग्यो। त्यस कारणले हामीले गर्न खोजेको एउटै मकसद के हो भने एउटा चाहिँ अब यसबाट हामीले ठूलो राजस्व गुमाएको छौँ त्यो राजस्व पनि केही न केही गरोस् भन्ने हो, तर त्योभन्दा पनि महत्वपूर्ण कुरो चाहिँ स्वदेशी कृषकहरूलाई स्वदेशी उद्यमलाई हामीले चाहिँ प्राथमिकता र प्रसार दिने भन्ने नै हो।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका राजस्व सचिव डाक्टर रामप्रसाद घिमिरे। नेपाल कफी व्यवसाय महासंघले नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा संचालित व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा आजदेखि नेपालमै पहिलो पटक राष्ट्रिय कफी सम्मेलन गर्न लागेको छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा व्यापक बढ़दै गए पनि यसको उत्पादन तथा निर्यात बढ़ाउन नसकिएको अवस्थामा यस क्षेत्रको समग्र मूल्य श्रृंखलालाई मजबूत बनाउने उपायहरूको खोजी गर्ने तथा अवसरको पहिचान गर्न यो सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागि नेपाल कफी व्यवसाय महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी दिनुभयो। नेपालमा कुल 12 लाख हेक्टर जमीनमा कफी खेती गर्न सकिए पनि जम्मा 3300 हेक्टरको हाराहारीमा मात्रै कफी खेती हुने गरेको छ। नेपालमा वार्षिक कुल 350 टनको हाराहारीमा उत्पादन र औपचारिक तरिकाले त्यति नै मात्रामा आयात हुने गरे पनि खपत भने 2100 टन जति हुने गरेको कफी व्यवसायीहरूले बताएका छन्।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।